श्रीखण्ड विचार शुक्लाफाटा समाचार नमस्कार। शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी विजया लक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं।
तलब भत्ता नपाएको भन्दै सुदूरपश्चिमका प्राध्यापकहरू आन्दोलित।
महाकाली करिडोरको दार्चुला बैतडी सडक खण्डमा 70% ट्र्याक काम पूरा।
कञ्चनपुरको महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधरा चाँदनी झलुङ्गे पुल जीर्ण बन्दै।
बझाङमा आगलागी हुँदा 1,53,000 बराबरको नोक्सानी।
आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी।
नेपाली कांग्रेसले छाया सरकार बनायो।
कैलालीको धनगढीमा जारी नेपाल आइस मिडिया कप फुटसल प्रतियोगितामा सेमी फाइनलमा पुग्ने 3 टिमको टुङ्गो लाग्यो।
खुसीको खबर, खुसीको खबर, खुसीको खबर। वरिष्ठ हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर अब विष्ट हेल्थ केयर क्लिनिक महेन्द्रनगरमा। डाक्टर परिमल आचार्य हाल कार्यरत सिभिल अस्पताल काठमाडौँ, एनएमसी नम्बर 2832। विशेषज्ञ डाक्टरद्वारा निशुल्क चेक गरिनेछ। डाक्टर आउने मिति यही जेठ 10 र 11 गते। हाड जोर्नी सम्बन्धी सम्पूर्ण रोगहरूको चेक जाँच तथा उपचार प्रदान गरिने सेवाहरू। नसा चेपिएको, हड्डी खिएको, औँलाहरू खुम्चिएका, कम्मर दुख्ने, हात खुट्टा दुख्ने तथा झमझमाउने, बाथ रोग, जोर्नीहरू सुन्निने, जोर्नीमा पानी भरिएको, पैतराहरू पोल्ने, दुख्ने, झमझमाउने, हात खुट्टा निदाउने, काँडा घोचे जस्तो हुने, घुँडाको पछाडि भागमा हात खुट्टामा पानी भरिने आदि रोगहरूको चेक जाँच गरिनेछ। डाक्टर आउने मिति यही जेठ 10 र 11 गते। सम्पर्क स्थान विष्ट हेल्थ केयर क्लिनिक, गल्ली नम्बर 1 अस्पताल रोड, महेन्द्रनगर, कञ्चनपुर। विष्ट डेन्टल क्लिनिक सँगै जोडिएको। नाम दर्ता धमाधम भइरहेको काले चाँडै सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 9848858111 र 9840694646।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका क्याम्पस प्राध्यापकहरू आन्दोलित भएका छन्। गत साउन 1 गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका 14 क्याम्पसमा नियुक्ति पाएका शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै आन्दोलन शुरू भएको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका 14 क्याम्पसका प्राध्यापकहरू विभिन्न 7 बुझे माग गर्दै आन्दोलित बनेको दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रधानाध्यापक मानसिंह विष्टले बताउनुभयो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्र समिति कञ्चनपुरको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका 14 क्याम्पसका प्राध्यापक आन्दोलित भएका छन्। यसैबीच दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरी पठन पाठन ठप्प पारिएको गोकुलेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक मानसिंह विष्टले बताउनुभयो। क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएको प्राध्यापक विष्टले जानकारी दिनुभयो।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म जोड्ने महाकाली करिडोरको दार्चुला बैतडी सडक खण्डमा वैशाख मसान्तसम्ममा 70% ट्र्याक खोल्ने काम पूरा भएको छ। बैतडीमा मात्रै करिडोरको 70% काम भएको दार्चुला टिङ्कर सडक आयोजना कार्यालयका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो। बैतडीमा ट्र्याक खोलिनु पर्ने 39 किलोमिटर सडक मध्ये 27 किलोमिटरको काम पूरा भएको छ। बाँकी 12 किलोमिटर मध्ये ईश्वर खोलाको किनारमा 4 किलोमिटर चट्टान रहेको छ। चट्टान रहेको क्षेत्र बाहेक यस वर्ष बाँकी ट्र्याक खोल्ने काम पूरा हुने इन्जिनियर रैखोलाले जानकारी दिनुभयो। बैतडीमा सेनासँग बंकर नभएका कारण विस्फोटक पदार्थ राख्ने ठाउँ नहुँदा यो वर्ष चट्टानी भागमा विस्फोट गराउन नसकिने उहाँले बताउनुभयो। करिडोरको 12 बोर्डदेखि मटलासम्म गत वर्ष 6 किलोमिटर र यो वर्ष 3 किलोमिटर सड़कको ट्र्याक खोलिएको हो। जागरी सिल्लेक सड़कमा गत वर्ष 10 किलोमिटर र यो वर्ष अहिलेसम्म 8 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम पूरा भएको छ।
कञ्चनपुरको भीमदत्ता नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ। भीमदत्ता नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धानजोन इकाईले माटो तथा मल परीक्षण प्रयोगशाला सन्दर्पुरको सहयोगमा शिविर सञ्चालन गरिएको हो। स्थानीय तहको निर्वाचनपछि नगरपालिकाका सबै किसानहरूलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ। भीमदत्ता नगरपालिकाको वडा नम्बर 2 उद्घाटन गरिएको शिविर अन्तर्गत नगरपालिकाका 16 वडामा 600 जना किसानको माटो परीक्षण गरिएको छ। कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाका सबै वडाका किसानहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको भीमदत्ता नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो। यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएको उहाँले बताउनुभयो। माटो तथा मल परीक्षण प्रयोगशालाले यसअघि किसानको माटो परीक्षण गर्दै आए पनि स्थानीय तहको निर्वाचनपछि सबै वडाका किसानका लागि भीमदत्त नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरेको हो। माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ राम दरार यादवले माटो परीक्षणमा किसानहरू अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताउनु भएको छ। शिक्षित किसानहरू माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिँदा नै समस्या हुने गरेको माटो विज्ञ यादवले बताउनुभयो। भीमदत्ता नगरपालिकाका 12 वडामा गरिएको परीक्षणमा सबै ठाउँको माटोमा प्राङ्गारिक पदार्थ न्यून देखिएको छ। माटो परीक्षणका क्रममा वडा नम्बर 6 फस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नम्बर 3 कम देखिएको छ। डिएपी मलको अत्याधिक प्रयोगले फस्फोरसको मात्रा बढी देखिएको हो। त्यसै गरी पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यादवले बताउनुभयो। नगरपालिकाले वडा वडामा माटो परीक्षण शुरू गरेपछि किसानहरू बिहानदेखि साँझसम्म माटो परीक्षण गरिरहेका छन्।
कैलालीको धनगढ़ीमा आयोजित एक कार्यक्रममा कृषि अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ। सृजनशील समाजको सृजनाद्वारा सञ्चालित अनुकूलन परियोजनाको समापन कार्यक्रमका सहभागीहरूले काम गरी खाने किसानसम्म अनुदान पुग्ने वातावरण अझै सृजना हुन नसकेको बताएका छन्। धनगढ़ी उपमहानगरपालिकाका प्रमुख निर्वबहादुर ओडले अहिले पनि कृषकका नाममा आउने अनुदानमा सीमित व्यक्तिहरूको मात्रै पहुँच भएको बताउनुभयो। हिजोका दिनदेखि नै अनुदान र सहयोगमा सीमित गृहको मात्रै हाली मुहाली रहेको बताउँदै नगर प्रमुख ओडले अनुदान जबसम्म काम गर्न चाहने किसानसम्म पुग्दैन तबसम्म अनुदानको सदुपयोग पनि नहुने बताउनुभयो। नगर प्रमुख ओडले किसानका नाममा आउने अनुदान किसानले सजिलै पाउनका लागि अहिलेको जटिल प्रक्रियालाई सजिलो बनाउनु पर्ने बताउनुभयो। धनगढ़ी उपमहानगरपालिकाले अनुदान वितरण गर्ने पद्धतिको विकास गरिरहेको बताउनुभयो। धनगढ़ी उपमहानगरपालिकामा कृषि प्राविधिकको अभाव रहेकाले समस्या भइरहेको नगर प्रमुख ओडले बताउनुभयो। गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह सावतले कृषि अनुदान वास्तविक किसानले पाउने वातावरणको निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले आवश्यकता भन्दा पहुँचका आधारमा अनुदान प्राप्त गर्ने प्रवृत्तिको अन्त्य गर्न आफू लागि परेको बताउनुभयो। स्थानीय सरकार गठन भएको लामो समय हुँदा पनि प्राविधिक कर्मचारी पाउन नसकेकाले समयमा काम गर्न समस्या भएको उहाँले बताउनुभयो। गौरीगंगा राजीपुरका कृषक निर्मला जोशीले किसानका नाममा वितरण गरिने ठूलो अनुदानको दुरूपयोग हुने गरेको आरोप लगाउनुभयो। सृजनशील समाजको सृजनाद्वारा सञ्चालित अनुकूलन परियोजनाका संयोजक रोहित विकले परियोजना अवधिमा गरेका कार्य उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। महाकाली सिंचाई आयोजना तेस्रो चरण अन्तर्गतको कामको अवस्थाका विषयमा महाकाली सिंचाई आयोजनाका प्रवक्ता किरण आचार्यसँग गरिएको यो कुराकानी अबको प्रस्तुतिमा। स्वागत छ सर, तपाईँलाई शुक्ला फाटा समाचारमा। महाकाली सिंचाई परियोजना सम्झौता भएको निकै लामो समय भइसक्यो, अहिलेसम्म चाहिँ यो परियोजनाको काम चाहिँ कुन अवस्थामा चलिरहेको छ बताइदिनुहोस् न।
यो नेपाल सरकार र भारत सरकार बिच 1996 संयुक्त भएर यसको कार्यवाही बढाइएको होइन। अहिले महाकाली सिंचाई आयोजन तेस्रो चरणको चाहिँ काम प्रक्रिया चाहिँ अगाडि बढिरहेको छ। यो अफिस चाहिँ 2063-64 चाहिँ हाम्रो एकदम गति निर्माणले गति लिएको हो र 63-64 चाहिँ हालसम्म हामीले यो अहिलेको हाल अवस्थासम्म आउँदाखेरि हामीले 12.690 किलोमिटर चाहिँ नवनिर्माण गरिसकेका छौँ भने थप 16 किलोमिटरको लागि चाहिँ हामीले टेन्डर आह्वान गरेर निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ।
63-64 चाहिँ तपाईँहरूले नहर खन्ने काम सुरु गर्नुभयो होइन सर? अनि सम्झौता चाहिँ कहिले भएको थियो नि?
सम्झौता मैले 2053 हाम्रो नेपाल सरकार र भारत सरकार बिच सम्झौता यो एकीकृत महाकाली सन्धि सम्झौता भएर चाहिँ यो प्रक्रिया चाहिँ अगाडि सुरुवात गरिएको थियो होइन। हाम्रो चाहिँ 10-12 वर्ष चाहिँ केमा बित्यो भने त्यो सिल लेभल कति लेभलबाट चाहिँ नेपालले पानी प्राप्त गर्ने टनकपुर ब्यारेजबाट भन्ने कुरामा चाहिँ हाम्रो दस बाह्र वर्ष जति हाम्रो समय त्यसमा बित्यो. त्यो फिक्स भइसकेपछि बल्ल हामी 2064 सालबाट चाहिँ यो फाइनल गति आयोजना लिएको चाहिँ 2064 सालबाट.
हजुर, अनि यसको भनौँ न सम्झौता अनुसार चाहिँ 16 वर्षमा कार्य सम्पन्न गरिसक्ने भन्ने खालको कुरो थियो होइन र?
हजुर हजुर, प्रथममा त यो हाम्रो खरिद गुरु योजना फर्स्ट खरिद गुरु योजना सुरु हुँदाखेरि चाहिँ 16 वर्षमा चाहिँ सम्पन्न गरिसक्ने भन्ने थियो. तर त्यो बेलामा बजेट अभाव होइन, त्यसपछि र यो कस्तो छ भने महाकाली सिँचाइ आयोजना फेरि 1200 मिटर भूभाग चाहिँ भारतमा पर्छ, भारतले बनाइदिने चाहिँ लेखिदिनु नागरिक सन्धिमा टोल लेखिएको छ भने उसले बनाइदिनु पनि पर्यो उसको काम. र त्यसपछि हामीले 152 किलोमिटर मूल नलीमा गर्न पनि हाम्रो चाहिँ काम हो. र कैलाली र कञ्चनपुरका हाम्रो धेरै जसो भूभाग चाहिँ यसले रोक्छ.
हजुर, गत वर्ष थप भएको 16 किलोमिटर नहर निर्माणको काम चाहिँ सुरु भएको छ कि छैन अहिले के छ?
एकदम यसमा के थियो भने हामीलाई त्यो ठेका सुरु गर्दाखेरि वनको चाहिँ वन क्षेत्र प्रयोग गर्नुपर्ने होइन, आरक्षण क्षेत्रबाट नहर जाने अनि त्यसपछि जग्गाहरू मुआवजा लिनुपर्ने कारणहरू चाहिँ त्यो बेला चाहिँ भएको थिएन, सम्पूर्ण भएको थिएन भने अहिलेको अवस्थामा के छ भने हामीले वनबाट स्वीकृति लिइसकेका छौँ. वन क्षेत्र नेपाल सरकारको निर्णयबाट हामीलाई चाहिँ त्यो वनको प्राप्त भइसकेको छ भने अनि जग्गा मुआवजाको पनि हामीले लगभग 1.5 महिना यो सम्पूर्ण प्रक्रिया टुङ्गाइसकेका छौँ. र प्रगति चाहिँ अहिले चाहिँ एकदम यो पछिल्लो समयमा चाहिँ प्रगति हुनुहुने छ.
हजुर सर, भनौँ न यो 15 अर्बमा सकिने गरी सम्झौता भयो होइन?
हजुर, यो पहिलो फर्स्ट गुरु योजनामा चाहिँ 15 अर्बमा भनेर चाहिँ सुरु भएको भने अहिले हामीले पछिल्लोचोटि चाहिँ भर्खरै हामीले सिँचाइ मन्त्रालय ऊर्जा मन्त्रालयमा पेस गरेको छौँ. यसको कुल लागत चाहिँ 35 अरब र यो चाहिँ अझै 10 वर्षपछि भनेको प्रथम क्षेत्रले 84-85 सम्पन्न हुने लक्ष्य लिएर चाहिँ हामीले पेस गरेको छौँ. हामीले माग गरे अनुसारको बजेट उपलब्ध भयो भने भन्ने हिसाबले चाहिँ त्यसरी पेस गरेको छ.
अहिलेसम्म नहर निर्माण लगायतका अन्य काममा चाहिँ कति खर्च भइसकेको छ नि?
अहिलेसम्म हाम्रो जम्मा लगभग 2 अरब 50 करोड मात्रै खर्च भएको छ.
अनि आयोजना निकै ठुलो छ होइन, अनि आयोजनाले चाहिँ गति लिन सकिरहेको छैन, यसमा मुख्य कारण चाहिँ बजेट अभाव नै हो त?
एउटा प्रमुख कारण बजेट अभावलाई लिन सकिन्छ होइन, र दोस्रो के छ भने यो महाकाली नहर चाहिँ विभिन्न यो मैला नगरको अब लगभग घना बस्तीबाटै पास भएर जाने भएको हिसाबले जग्गा मुआवजा पनि एकदम प्रमुख समस्याको रूपमा चाहिँ देखिएको छ. र यसले चाहिँ निकुञ्ज अनि वन क्षेत्र पनि क्रस हुने चाहिँ जाने भएको हुनाले वनबाट सहमति लिनु पनि निकुञ्जबाट सहमति लिनलाई नि तपाईँको चाहिँ क्याबिनेटमै पुग्नुपर्ने हाम्रो अवस्था रहेको कारणले गर्दाखेरि चाहिँ केही सबै ढिलाइ हुन गएको हो.
हजुर, यसरी ढिलाइ हुँदाखेरि त आयोजना निर्माणमा लागत रकम पनि त थपिने भयो नि है?
अनि एकदम निश्चित रूपमा सबभन्दा बढी मात्र हाम्रो मुआवजामै पर्ने हो. जति हामीले ढिलो गर्छौँ त्यति नै अब मुआवजाको रकम चाहिँ परि गइरहेको हुन्छ होइन, त्यसले गर्दाखेरि आयोजनामा चाहिँ यो रकम थपिन जान्छ ढिलो भएको खण्डमा.
हजुर, आयोजनाको तर्फबाट चाहिँ तपाईँहरूले अब अहिले भनौँ न अब सरकारले बजेट नीति निर्माण गरिरहेछ होइन, आउने आर्थिक वर्षको लागि तपाईँहरूले कतिको पहल गरिरहनु भएको छ त्यसमा चाहिँ यो आयोजनाले चाहिँ प्रमुख स्थान पाओस् भनेर?
हामी आइसकेपछि के गरेका छौँ भने सर्वप्रथम यहाँ नेपाल सरकारको सचिव र भारत सरकारको सचिव स्तरीय मिटिङ भइसकेपछि त्यो 1200 मिटरलाई कसरी जोड्ने भनेर यो किसान छलफल भयो. त्यसपछि हामीलाई निर्देशन चाहिँ तपाईँहरू दुईवटा हाम्रो महाकाली सिँचाइ आयोजना र उताको एनएसपिसी जसले यहाँ छ टनकपुर ब्यारेज हामी दुईवटा अफिस बसेर चाहिँ यसलाई कसरी जोड्ने भनेर एक किसिमको हामीले छलफल प्रारम्भिक छलफल गरिसक्यौँ. त्यो गरिसकेपछि मलाई जस्तो लाग्छ भारत सरकारले अहिले टेन्डर निकाल्ने प्रक्रिया सुरु गरिसकेका छ. यो भयो भने 2 वर्षभित्र हामीलाई पानी आउँछ महाकालीबाट होइन, र पानी आइसकेपछि हामीले फर्स्ट के गरेका छौँ भने ब्रह्मदेव क्षेत्रमा चाहिँ कमान्ड एरिया डेभलपमेन्ट गर्ने कार्यलाई एकदम द्रुत रूपमा बढाएका छौँ. हाम्रो टार्गेट चाहिँ असारसम्मै यसलाई चाहिँ टेन्डर ठेक्का निकाल्न सकिन्छ कि भनेर हामी लागिरहेको
छौँ. हजुर, यो सम्पन्न भइसक्यो, यो आयोजना चाहिँ सम्पन्न भइसक्यो भने चाहिँ लाभान्वित हुने कति छन् त?
अब यसले त कैलाली मनोनगरको त लगभग लगभग धेरै जसो भूभाग छुन्छ होइन लगायत भनेपछि यसले 35,200 हेक्टर मन के अरे चाहिँ हाम्रो कञ्चनपुर र कैलालीको गरेर 35,200 हेक्टर जग्गालाई सिँचित गर्छ. र यसले चाहिँ सिँचित पनि भयो, ग्राउन्ड वाटर रिचार्ज पनि हुने भयो, र त्यहाँको टेम्परेचर पनि अलिकति चाहिँ के हुन्छ डाउन हुन्छ. यो भनेपछि यी दुईवटा जिल्लाका मान्छेहरूले यी प्रत्यक्ष रूपमा चाहिँ यसबाट लाभ दिन सक्छ.
हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
हजुर म्याडम, हजुरलाई पनि धन्यवाद.
समाचारमा अब बालो भएको छ श्रोता विचारको. महाकाली सिँचाइ आयोजना तेस्रो चरणको तेस्रो चरण अन्तर्गतको काम निराशाजनक रहेको बुझिएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
देवराज जोशी, कर्मचारीहरू लापरवाही छ। जस्तै अब हाम्रो बिउ छिड्ने कार्यक्रम भएछ नि, पानी हुँदैन, गहुँ सिँचाइको लागि पानी हुँदैन। जब इन्डियामा ओभर हुन्छ त्यति बेला मात्रै फालिहाल्छ। सुधार गर्नु पर्यो, कर्मचारी पनि अलिक चासो लिनु पर्यो, फिल्डतिर खटिनु पर्यो, नहरहरूमा जानु पुरा दाममा दिया छ।
सरकारको सुस्तता हो यो, अलिकति यसमा स्ट्रिक्ट लिनुपर्ने हो। किनभने यो कमिसनको भरमा चलिरहेको हुन् कि बुझ्नु सकिएको छैन। यसलाई यथार्थ रूपमा भन्ने हो भने जनताले सुविधा पाउने ठाउँमा यस किसिमले लापरवाही
अब महाकाली सिँचाइ परियोजनाको यसमा सरकारकै कारणले पनि हुन सक्छ, लापरवाही हो। वास्तवमा सरकार पक्षबाट यो सबैलाई समन्वय मिलाएर जानुपर्ने हो। ढिलासुस्ती हुनुमा सरकारकै लापरवाही हो जस्तो मलाई लाग्छ।
जय जय भट्ट हो, ढिलासुस्ती भएको छ। तर त्यो नहर विभागको भित्रको उपरसेर इन्जिनियर कर्मचारीको कुनै काम छैन। तिनलाई घर पठाइदिएपछि नयाँ मान्छे भर्ना गरेपछि अनि मात्रै नेपाल सुधारमा आउने हो। नहर त बनाउनु पर्ने हो। नेपालका इन्जिनियर खालि भत्ता मात्रै खाएर बसेका हुन्छन्।
प्रभाव भट्ट, काम त हुनुपर्ने हो, जनताले चाहेको अनुसार होइन भइरहेको छैन। त्यो महाकाली सिँचाइकै कुरो होइन, त्यो कुनै पनि काम कार्योजनाहरूलाई निरन्तरता दिइराखेका छैन सरकारले। अब सरकारले राम्रोसँग काम गर्नु पर्यो, सुरु गरेका कामहरूलाई पनि निरन्तरता दिनु पर्यो, त्यसमा बजेट हाल्नु पर्यो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 79.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर कञ्चनपुरको सूचना। चालू आर्थिक वर्ष 2075-76 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार 80% यस कार्यालयबाट र 20% सम्बन्धित उद्यमीहरूको लागत सहभागितामा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गर्नुपर्ने भएकाले इच्छुक दर्तावाला उद्यमीहरूले आफ्नो उत्पादनसँग सम्बन्धित यन्त्र, उपकरण, मेसिन, औजार माग गर्नका लागि जेठ 14 गते भित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन 0995-21-307।
सूचना। तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर। प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 98-48-74-20-44।
सुने अब कान्छा गोसीको बिहा आउनलाई थोकाइदिन्छन्। गोसी लेखाए ढाका सेट्री चेला चेलिङ लेखाए दाउरा सुरुवालका कपडालाई चाहिन्छ। निको फेन्सी स्टोर कहाँ छ भन्छौ? माइला गोसीका कपडा निको टेलर छोड बिगाड्यो ल्या। अब कान्छा गोसीका ढाका सेट्री दाउरा सुरुवालका कपडा ल्याउनलाई निको फेन्सी स्टोर कहाँ छ भन्छौ?
यो पालि कान्छा बिहा खिलाइ चाहिने ढाका सेटु दाउरा सुरुवाला कपडा खिलाइ भने चिन्ता जन रे। मदन चोक महेन्द्र नगर मै रह्या शुभलक्ष्मी फेन्सी स्टोर छ बाई जानु पर्यो। ता त ढाका सेटु बच्चा बठे बुढा सम्मका दाउरा सुरुवालु नेपाली पोसाको नेकेटु जिनु नोभेम्बरु लेभिजु जकी लगायतनका ब्रान्डका पाइन्टु टिसर्टु सर्टु जुत्ता ड्याग्लै सुपथ मूल्यमै पाइनानु।
हजुर, शुभलक्ष्मी फेन्सी स्टोरमा अत्याधुनिक प्रविधिका स्टाइलिस पाइन्ट टी सर्ट सर्ट र जुत्ताहरू सुपथ मूल्यमा पाइन्छ।
साथै दाउरा सुरुवाल नेपाली पोसाक बेहुलाको ढाका सेट रेडिमेड जस्तो मान्छे त्यस्तै फिटिङ बच्चादेखि बुढासम्म दाउरा सुरुवालहरू पाइन्छन्।
हाम्रो यहाँ फाइबरका सपिङ ब्यागहरू समेत होलसेल मूल्यमा बिक्री गरिन्छन्।
नोट, विवाह टुरका लागि कार बुकिङ पनि गरिन्छ।
सम्पर्क स्थान शुभलक्ष्मी फ्यान्सी स्टोर मदन चोक महेन्द्रनगर कञ्चनपुर।
सम्पर्क नम्बर 0995-21-794 र 98-48-73-16-01।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
होइन, अनि कहिले त? अहिले त नै। अनि
कहिले
हो त?
अहिले हो त अनि।
अहिले त नै।
कति सोधे होला
बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ। लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पूरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौं। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधन बारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधरा चाँदनी जोड्ने झलुङ्गे पुल जीर्ण बन्दै गइरहेको छ। उचित मर्मत सम्हारको अभावमा सो पुल जीर्ण बन्दै गएको हो। विक्रम सम्म 2061 सालमा निर्माण गरिएको 1456 मिटर लम्बाई तथा 1.5 मिटर चौडाई रहेको पुलको मर्मत सम्हारमा सरकारवालाहरूले ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको हो। पुलमा लगाइएका नट बोल्टहरू खिया लागेर जीर्ण भएका छन् भने कथित चोरी भइसकेका छन्। दायाँ बायाँ लगाइएका जालीहरू च्यातिएको तथा चर्किएको छ भने पुलको बीच भागमा बिछाइएका फलामे पाता समेत ठाउँ ठाउँमा च्यातिएका छन्। यसरी पुल जीर्ण बन्दा मोटरसाइकल तथा साइकल ओहोरदोहोर गर्दा पुल हल्लिएर दुर्घटना हुने सम्भावना एकदमै बढ्दै गइरहेको छ। साइकल तथा मोटरसाइकलमा अत्याधिक भार भएका सामग्री ढुवानी गर्दा पुल जीर्ण बन्दै गएको प्राविधिकहरूले बताएका छन्।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको योजना शाखामा गरिएको तालाबन्दी सहमति पश्चात खोलिएको छ। लोकतन्त्रमा जनताले आफ्ना मागहरू राख्न पाउने अधिकार स्वरूप नै युवाहरूले तालाबन्दी गरेको हुँदा त्यसलाई समर्थन जनाउँदै नगरपालिकाले युवाहरूसँग सहमति गरी तालाबन्दी खोलिएको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख तिलबहादुर अयरले बताउनुभयो। सत्ताधारी नेकपा सम्बद्ध युवाहरूले आज सोमबार योजना शाखामा तालाबन्दी गरेका थिए। नगरपालिका क्षेत्रभरि हुने विभिन्न विकास निर्माणका काममा कमिशनको खेल भइरहेकाले रोक्नका लागि कसैले पनि पहल नगरेकाले नेकपाका युवाहरूले तालाबन्दी गरेको जनाएका थिए। कञ्चनपुरका विद्यार्थी नेता एवं नेकपा शुक्लाफाटाका युवा अर्जुन भट्टले नगरपालिकाभित्रका विभिन्न विकास निर्माणका योजनाहरूमा अनियमितता र सरकारी सवारी साधन दुरूपयोग भएकाले रोक्नका लागि ज्ञापन पत्र सहित तालाबन्दी गरिएको बताउनुभयो।
बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर 9 स्थित देवल गाउँमा आज दिउँसो आग लागि हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। देवलका स्थानीय सिद्धराज जोशीको घरको भान्साबाट सर्किएको आगोले सिद्धराज जोशी र हरिप्रसाद जोशीको घरमा रहेको अनुमानित 1,53,000 बराबरको धनमाल पूर्ण रूपमा क्षति भएको बझाङ प्रहरीले शुक्लाफाटा एफएमलाई जानकारी दिएको छ। आगलागीबाट खाद्यान्न, लुगा कपडा, भाँडाकुँडा लगायतका माल सामानहरू पूर्ण रूपमा जलेर नष्ट भए आग लागि भएको थाहा पाएपछि देवल विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिए पनि माल सामान भने बचाउन नसकिएको स्थानीयवासीले बताएका छन्। आग लागिबाट घर तथा धनमाल पूर्ण रूपमा जलेर नष्ट भएपछि अग्नि पीड़ित परिवार बिचल्लीमा परेका छन्।
कञ्चनपुरमा प्रदूषणरहित आधुनिक क्रसर उद्योग सञ्चालनमा आएको छ। बेतकोट नगरपालिका वडा नम्बर 9 सुन्दरपुरमा आधुनिक क्रसर उद्योग सञ्चालनमा आएको हो। 3 वर्षअघि स्थापना गरिएको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग सादादेखि सञ्चालनमा आएको छ। उक्त क्रसर उद्योग आधुनिक मेसिन ध्वनि र प्रदूषणरहित रहेको छ। उद्योग क्षेत्रको चारैतिर पर्खाल निर्माण गरिएको छ भने हरेक मेसिनको ध्वनिका घर र चुलो व्यवस्थापनका लागि पानीको प्रयोग गरिएको छ। सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका सञ्चालक तेजबहादुर चन्दले निर्माण सामग्रीको माग अनुसार उद्योग सञ्चालनमा आएको बताउनुभयो। उहाँका अनुसार हरेक दिन 600 घनमिटर बालुवा गिटी उत्पादन भइरहेको छ। कुनै पनि विकास निर्माण कार्यका लागि कञ्चनपुरका निर्माण व्यवसायी एवं सरकारी निकायले कैलालीदेखि छानेको बालुवा गिटी ल्याउनुपर्ने बाध्यता रहेको थियो। महाकाली लगायत अन्य नदीबाट ल्याउने नदीजन्य पदार्थ पनि गुणस्तरीय हुँदैनथ्यो। अब कञ्चनपुरमै आधुनिक क्रसर उद्योग स्थापना भएपछि त्यो बाध्यता हटेको छ।
कैलालीमा रहेको दारी ग्याङ धनगढ़ीले जात्रै जात्रा फिल्मको च्यारिटी शोबाट उठेको रकमबाट धनगढ़ीको दृष्टि फाउण्डेशनलाई सहयोग गरेका छन्। आज सामाजिक, आर्थिक, शारीरिक तथा मानसिक समस्याका कारण सड़कमा रहेका महिलाको उद्धार गर्ने संस्था दृष्टि फाउण्डेशनमा उनीहरूले 34,000 रूपियाँ बराबरको सामग्री सहयोग स्वरूप प्रदान गरेका हुन्। दारी ग्याङका युवाहरूले जात्रै जात्राको फिल्मका लागि टिकट बेचेर सो रकम संकलन गरेका हुन्। उनीहरूले एउटा दराज, प्रिन्टर, पेपर र स्टिकर दृष्टि फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन्। सामग्री ग्रहण गर्दै दृष्टि फाउण्डेशनका अध्यक्ष कल्पना भट्टले विगतदेखि नै दारी ग्याङका युवाहरूले सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक सेवामा लागेको दृष्टि फाउण्डेशनमा स्थानीय सरकार र प्रदेश सरकारको नजर नगएका बेला युवाहरूले सदैव सहयोग गरिरहेको बताउनुभयो।
अब राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने दावी गर्नुभएको छ। आज धादिङको गल्छीमा मध्यपहाड़ी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्नुहुँदै उहाँले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताउनु भएको हो। एक वर्षमा कति फरक भयो, अर्को वर्ष हेर्नुहोस् कति फरक हुन्छ। प्रधानमन्त्री ओलीले भन्नुभयो, सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सृजना गर्ने कोशिश भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरू गणतन्त्रको विरोधी रहेको आरोप लगाउनुभयो। नेपाल सानो देश भनेर आफैले अवमूल्यन गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा राख्नुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा 9 उपधारा 5 अनुसार छाया सरकारको रूपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनु भएको हो। संसदीय व्यवस्था भएको मुलुकहरूमा छाया सरकार बनाउने प्रचलन रहेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाड़का अनुसार हरेक मन्त्रालय स्तरीय समन्वय समितिमा संयोजक र 2 सदस्य तोकिएको छ। उनीहरूले मन्त्रालयको काम कार्यवाहीको निगरानी गर्नेछन्। विपक्षी दलका नेता शेरबहादुर देउवा नेतृत्वको छाया सरकारमा धीरेन्द्र प्रसाद बडु गृह मन्त्रालय स्तरीय समितिको संयोजक तोकिनु भएको छ। यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्र बहादुर कार्की ऊर्जा संयोजक हुनुभएको छ। उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्तरीय समितिको संयोजक तोकिनु भएको छाया सरकारले खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डीसी चौधरी, पर्यटनमा देवेन्द्र कणेल, श्रममा डीला संग्रौला, संचार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन्। त्यस्तै भूमि सुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अथर कमाल मुसलमान, कृषि मा पद्मा नारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेन दास प्रधान, भौतिक पूर्वाधारमा संजय कुमार गौतम, वनमा राजेन्द्र केसी र कानून मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्री तोकिएका छन्।
अब खेल खबर। कैलालीको धनगढ़ीमा जारी नेपाल आइस मीडिया कप फुटसल प्रतियोगिताको आज तेस्रो दिन खेलमा सेमिफाइनलमा पुग्ने 3 टीमको टुङ्गो लागेको छ। चौथो दिनको खेलले अन्तिम 4 पुग्ने 1 टोलीको टुङ्गो लाग्नेछ। समूह एको विजेता भन्दै एसटीएस टेलिभिजन अन्तिम 4 पुगेको छ। आज भएको पहिलो खेलमा अनुमोदनलाई हराउँदै एसटीएस समूह एको विजेता बनेको हो। 3 खेलमा लगातार जित हात पारेको एसटीएसको 9 अङ्क रहेको छ। एसटीएसले अनुमोदनलाई 11-0 हराएको हो। एसटीएसको लागि योगेन्द्र नायकले 5, सागर शाहले 4 तथा दिनेश विष्ट र समीर विष्टले 1-1 गोल गरे। एसटीएस लिगको अन्तिम खेलमा भोलि मंगलबार dailypati.com खेल्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी नेपाल आइस मीडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिन भएको दोस्रो खेलमा भने सुदूर सन्देशले सान्त्वना जित हात मारेको छ। सुदूर सन्देशले दिनेश एफएमलाई 5-0 हराएको हो। सुदूर सन्देशका लागि राजकुमार चौधरीले 3, बालकृष्ण शर्माले 2 गोल गराएका थिए। यसअघिको एक खेलमा हार र 1 बराबरी गरेको सुदूर सन्देश 4 अङ्क भए पनि प्रतियोगिताबाट बाहिरिएको छ भने दिनेश एफएम पनि 3 खेलमा पराजित हुँदै अङ्कविहीन भएर बाहिरिएको छ। तेस्रो खेलमा भने लगातार 2 जित हात पार्दै पश्चिम टुडेले सेमी फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पश्चिम टुडेले dailypati.com 11-3 पराजित गरेको हो। पश्चिम टुडेका लागि प्रदीप पाठक, दीपक उपाध्याय र रोशन चौधरीले 4-4 गोल गरेका थिए। dailypati.com लागि सुनिल आउजीले 2 र पुष्कर विकले 1-1 गोल फर्काए। तेस्रो दिनको अन्तिम तथा चौथो खेलमा जित हात पार्दै रेडियो धनगढ़ी समूहको विजेता बन्दै सेमी फाइनलमा पुगेको छ। रेडियो धनगढ़ीले बीटीभीलाई 7-1 हराएको को हो। रेडियो धनगढ़ीका लागि लोक कार्कीले 5 गोल गरे। प्रकाश छेडालले 2 गोल थपे। बीटीभीका लागि नवराज थानुकले 1 गोल फर्काएका थिए। प्रतियोगिता अन्तर्गत मंगलबार पनि लिग चरणका अन्तिम 4 खेल हुनेछन्। बुधबार सेमी फाइनल र फाइनल हुने जनाइएको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
तलब भत्ता नपाएको भन्दै सुदूरपश्चिमका प्राध्यापकहरू आन्दोलित।
महाकाली करिडोरको दार्चुला बैतडी सडक खण्डमा 70% ट्र्याक खोल्ने काम पूरा।
कञ्चनपुरको महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दुधरा चाँदनी जोड्ने झोलुङ्गे पुल जिर्ण बन्दै।
बजाङमा आग लागि हुँदा 1,53,000 बराबरको नोक्सानी।
आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी।
नेपाली काङ्ग्रेसले छाया सरकार बनायो।
र कैलालीको धनगढीमा जारी नेपाल आयस मिडिया कप फुटसल प्रतियोगितामा सेमी फाइनलमा पुग्ने 3 टिमको टुङ्गो लाग्यो। समाचार सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भई 0925 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिरहेछौँ। प्राविधिक मित्र मनोज आजीलाई धन्यवाद।